Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. 98.6 Rexy 2.7 MHz.
कर्णाली प्रदेश सभाको बर्खे अधिवेशन सकियो, छवटा विधेयक पारित।
भिन्नरमा सामूहिक रूपमा गाईगोरु मारेको आरोपका दुईजना साधारण र 14 जना धोटीमा छुटे, मुद्दा 6 महिनासम्म लम्बिने संकेत।
दैलेखमा जीप दुर्घटना हुँदा 2 जनाको ज्यान गयो, तरकारी बोकेको जीप दुर्घटना हुँदा सल्यानमा 1 को मृत्यु।
र त्रिकुटात्मक क्रिकेटमा नेपाल आज घरेलु टोली सिङ्गापुरसँग खेल्ने, टेस्ट राष्ट्र जिम्बाब्वेसँग 5 विकेटले पराजित। हिमाल पहाड तराई कोही छैन प्राय, बिहानको भेरी खबरबाट मधुबन विशी र केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन, हाम्रो पात्र शोभायात्रा एप्सका साथै बर्दियाको रेडियो टाइगरमा पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। कर्णाली प्रदेश सभाको बर्खे अधिवेशन सकिएको छ। गत जेठ 10 गतेबाट सुरु भएको अधिवेशनले प्रदेश सभाको नीति तथा कार्यक्रम सहित 10 वटा विधेयक पारित गरेको छ। अधिवेशनले प्रांगारिक कृषि सम्बन्धी विधेयक गर्न बनेको व्यवस्था गर्न बनेको विधेयक, प्रदेश स्वयंसेवक परिचालन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, खेलकुद विकास समिति सम्बन्धीको विधेयक समेत पारित गरेको छ। अधिवेशनले कर्णाली प्रदेश आर्थिक कार्यविधि ऐनको पहिलो संशोधन पनि पारित गरेको छ। बर्खे अधिवेशनको अन्तिम बैठकमा बोल्ने सत्ता पक्षकै सांसदहरूले सरकारको आलोचना गरेका छन्। यसैबीच बैठकमा बोल्ने सांसदहरूले सरकारले गरेका कामको अहिलेसम्म पनि समीक्षा हुन नसके भन्दै सरकारको आलोचना गरेका हुन्। सांसदहरूले सरकारले आर्थिक कारोबार लगायतका अन्य काम कारवाहीका बारेमा सदनलाई जानकारी गराउन आलटाल गरेको बताएका छन्। प्रतिपक्षी दलका सांसद दिलबन्धु श्रेष्ठले सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै सरकारको आलोचना गर्नुभयो। उहाँले सरकार कामभन्दा पनि कुरा बढी गर्ने गरेको भन्दै जनताको काम गर्ने सरकार कहिले बन्ने भनेर प्रश्न गर्नुभयो। सत्तापक्षी दलका सांसद यामलाल कडेलले कर्णालीका मुद्दालाई साझा बनाएर सदनमा छलफल हुने गर्नुपर्ने भन्दै सरकारले गरेका काम कारवाही बारे सदनलाई जानकारी गराउन नसकेको भन्दै सरकारको आलोचना गर्नुभयो। उहाँले सुर्खेत उपत्यका खानेपानी संस्थाले आफ्नो विधि र विधानमा रहेर साधारण सभा गरेको भन्दै यसको विरोध गर्नुको औचित्य नभएको टिप्पणी समेत गर्नुभएको छ। यता सत्तापक्षकै सांसद ठम्मर विष्टले संसदमा सांसदहरूले उठाएको कतिपय शब्द सदनबाट हटाउने निर्णयप्रति आपत्ति जनाउनु भएको छ। उहाँले बोलेका कुरा हटाउने सन्दर्भमा के कति हटाउने भन्ने बारे स्पष्ट जानकारी नगराएको भन्दै यसबारे स्पष्ट पार्नुपर्ने उल्लेख गर्नुभयो। यस्तै सांसद सुशीला साईले संसदमा सांसदले बोलेका कुरा सरकारले कार्यान्वयनमा चासो नदेखाएको आरोप लगाउनु भएको छ। उहाँले 2 वर्षको अवधिमा भएका कामहरूको समीक्षा गर्नुपर्ने बताउनुभयो।
जिल्ला अदालत सुर्खेतले ब्रेनरमा गत 12 गते सामूहिक रूपमा गाई गोरु मारेको सम्बन्धी मुद्दाका आरोपीलाई धरोटीमा छाडेको छ। थुन्चेक बहस सकिएपछि जिल्ला न्यायाधीश डाक्टर राजेन्द्र कुमार आचार्यको इजलासले 16 जना मध्ये 2 जनालाई साधारण र अरूलाई धरोटीमा छाडेको जनाइएको छ। अदालतका श्रेष्ठदार गोपाल भण्डारीले 5 वटा अभियोग लगाए 18 जना विरूद्ध मुद्दा दर्ता गरिएकोमा 2 जना भने फरार रहेको जानकारी दिनुभयो।
जम्मा जम्मै प्रतिवादीहरू 18 जना भएकोमा 2 जना चाहिँ सुरुमै फरार भनेर देखाइएको छ अभियोग पत्रमा। बाँकी रह्यो 16 जना मध्ये चालकहरू 5 जना, 5 लाख ठेलाका चालकहरू जो गाइड ढुवानी गरेर ल्याइएको भनेको थियो, ती 5 लाख ठेलाका चालकहरूलाई जम्मै 1 लाख रुपियाँ, ती 5 लाख ठेलाक मध्येका 2 वटा ठेलाका सहचालकहरूलाई चाहिँ साधारण तारिखमा छोड्ने, अनि बाँकी नेपाल रिगुपा महानगरको नगर प्रहरीको इन्चार्ज सूर्यबहादुर बोगटी भनेको उहाँसँग 4.5 लाख रुपियाँ, त्यही नगर प्रहरीकै प्रसनी हाम्रो क्यास गौतम उहाँसँग चाहिँ 3.5 लाख रुपियाँ, र बाँकी अन्य 4 जना प्रहरी जवानहरूबाट जुनै 2 लाखको दरले नगद रोड लिने, ध्वनिगत सञ्चालक चितवन गुड्स प्रोप्राइटर सञ्चालक भनेर भन्छ एकजना हुनुहुन्थ्यो, उहाँबाट चाहिँ 3.5 लाख रुपियाँ र कान्जी हाउसका कर्मचारी र नेपालगञ्ज उपमानहरूको बार्निङ यन्त्र फायरम्यान हुनुहुन्छ उहाँ एकजना गरेर 3 जनाबाट 1 लाख रुपियाँ गरेर 16 जनाबाट चाहिँ धरोड माग भएर उहाँ सबैले आज धरोड नगद बुझाएर चाहिँ कार्यक्रममा बसेर तारिख लिएर जानुभएको छ, अर्थात् उहाँ चाहिँ धरोडीमा आज मुक्त हुनुभएको छ।
अब यस माथिको कारवाही थप प्रक्रिया चाहिँ अगाडि बढ्ने भयो,
अब चाहिँ कारवाही प्रक्रिया अगाडि बढ्छ, त्यो सन्दर्भमा चाहिँ प्रार रहेका 2 जना जुन त्यो भनिएको छ नेपालगञ्ज उपमहानगर अन्तर्गतको कान्जी हाउसका सहायक कर्मचारी भनेर भनिएको छ 2 जनाको नाम, उहाँ 2 जनालाई प्रार भनेर देखाइएको छ, उहाँको हकमा चाहिँ म्याच जारी गर्ने भनेर आज इलासबाट आदेश पनि भएको छ, माननीय जिल्ला न्यायाधीश डाक्टर राजेन्द्र कुमार आचार्य इलासबाट आज भएको त्यो सुसेकाले 2 जनाको म्याच जारी गर्ने भइसकेपछि अब यहाँबाट म्याच जारी हुन्छ, अन्तर्गत भनौँ अब भोलिदेखि अदालत पनि बन्द हुनेछ, 27 गतेदेखि मात्रै अदालत खुल्ने भएको हुनाले अब म्याच चाहिँ अब हामी त्यहाँ पठाउँछौँ, म्याच गइसकेपछि त्यो म्याच सामेल भएर त्यो म्याचभित्र उहाँ उपस्थित भएर बयान गर्नुभएछ भनेदेखि कारवाही प्रक्रिया अलिकति चाँडो अगाडि बढ्छ, होइन भने उहाँको म्याच थाम्ने ठाउँमा म्याच अवधिसम्म चाहिँ हामीले पर्खेर बस्नुपर्ने हुन्छ, त्यो भन्दाखेरि चाहिँ कारवाही प्रक्रिया अगाडि बढाउन मिल्दैन, जबसम्म प्रतिवादीको म्याच स्थित हुँदैन त्यतिसम्म चाहिँ अहिले चाहिँ मुद्दा चाहिँ यथावस्थामै रहेको भन्नुपर्छ। सामान्य प्रक्रिया भन्दाखेरि चाहिँ मुद्दाको कारवाही प्रक्रिया चाहिँ अब प्रमाण बुझ्ने कुराहरू चाहिँ प्रतिवादी चुक्ता भइसकेको अवस्थामा मात्रै वादी पक्षका अथवा वादी नेपाल सरकारका र प्रतिवादी पक्षका जुन साक्षी प्रमाणहरू बुझ्ने प्रक्रिया चाहिँ त्यसपछि मात्रै अगाडि बढ्छ।
यसको चाहिँ अन्तिम फैसला आउन कति समय लाग्ला उसो भए?
त्यो अन्तिम फैसला अब ठ्याक्कै यति नै लाग्छ भनेर हामी भन्न सक्दैनौँ, अब त्यसमा चाहिँ अलिकति जुन हामी खराब प्रतिवादीहरूको उपस्थितिमा पनि अलिकति एक दुई महिनाको फरक त पार्छ, झिल चाँडोमा उहाँ चाँडै आएर म्याचमा बुझेर हाजिर हुनुभयो र मुद्दा कारवाही प्रक्रियालाई अगाडि बढाउन सहयोग गर्नुभयो भनेदेखि 1-2 महिना भयो भने चाँडै नै हुन्छ, नत्र भने सामान्यतया 6 महिनाभित्र हामीले सुँगेला भन्ने अनुमान गर्दा 6 महिनाभित्र हामी सिद्ध हुन्छ, टासुको विषय भएको हुनाले त्यहाँबाट हामीले अदालतले प्रमाण बुझ्ने क्रममा चाहिँ धेरै कुराहरू बुझ्नुपर्ने अवस्था पनि आउनसक्छ, त्यसले गर्दा अलिकति लामो हुन पनि सक्ला, तर पनि सामान्यतया 6 महिनाभित्र 3 महिना सक्ने हामीले अनुमान गरेको छ।
हजुर, यसमा चाहिँ अब अरू नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधिदेखि जिल्ला प्रशासन कार्यालयका अधिकारीहरूसम्मको पनि संलग्नता देख्ने भन्ने खालका कुरा आयो, त्यसबारे अदालतमा निवेदन
नेपालगञ्ज नगरपालिका महानगरपालिकाका कर्मचारीले अभियोग प्रतिवादी बनाएर मुद्दा चलाइ भएको छ, छैन अभियोग पत्र हेर्दाखेरि नेपालगञ्ज उपमहानगरका प्रमुख धवल शमशेर राणा अनि नेपालगञ्ज उपमहानगरपालिकाकै प्रमुख प्रशासकीय अधिकृत हरि प्यागुरेल बाँकी जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी सायद कृष्ण प्रसाद उपाध्याय र उहाँ दैलेख जिल्ला समन्वय समितिका प्रमुख 4 जनाको उपरा चाहिँ मुद्दा नचलाउने भनेर निर्णय चाहिँ गरिएको अवस्था छ जिल्ला सहकारी कार्यालयमा छ, त्यो निर्णय चाहिँ उहाँले निर्णय गरेर अभियोग उल्लेख गर्नु भएको छ, उहाँले मुद्दा
भनेको त्यो सरकारी वकिलको कार्यालयबाट त्यो निर्णय भएर आयो।
हजुर, मिसिन संलग्न प्रमाणहरूबाट चाहिँ उहाँहरूलाई चाहिँ मुद्दा चलाउन आवश्यकमा देखिएकोले नचलाउने निर्णय भएको छ र त्यो निर्णय निकासको लागि उहाँले फेरि आफ्नो आन्तरिक कार्य प्रक्रिया हुन्छ, विभागीय प्रक्रिया हुन्छ, त्यो सरकारी मार्फत हुने महानगरीय कार्यालयबाट दिएर उहाँबाट चाहिँ त्यो निर्णय अन्तिम हुनुपर्ने हुन्छ, भोलि उता माथिबाट पनि चलाउने निर्णय गरेको अवस्थामा फेरि उहाँहरूको प्रति हजुर लगाउनु छैन अवस्था त रहन्छ नै, अहिले चाहिँ जिल्ला सरकारले अधिकारमा त्यो निर्णय गरेर उहाँहरूको त मुद्दा चलाइएको छैन।
उहाँ हुनुहुन्थ्यो जिल्ला अदालत सुर्खेतका श्रेष्ठदार गोपाल भण्डारी। वीरनरमा सामूहिक रूपमा गाई गोरु मारेको मुद्दामा अदालतको आदेशबारे भेरी खबरसँग कुरा गर्दै
बहिष्कार र विरोधका बीच सुर्खेत खानेपानी उपत्यका संस्थाले साधारण सभा सम्पन्न गरेको छ। सभाले आगामी पुसमा चुनावको घोषणा गरेको छ। पुस 9 गते खानेपानी आयोजनाका 10 वटै स्किममा र 19 गते मूल समितिको निर्वाचन गर्ने संस्थाले बताएको छ। निर्वाचनका लागि अधिवक्ता सहित संयोजकत्वमा 3 सदस्यीय निर्वाचन समिति गठन गरेको छ। यसैबीच संस्थाका मूल समिति र स्किम पदाधिकारीको म्याच सकी यसअघि नै सकिएको भन्दै कोषाध्यक्ष सहितका पदाधिकारीहरूले साधारण सभा बहिष्कार गरेका छन्। गत भदौ 21 गते नै पदाधिकारीको म्याच सकिएको भन्दै उनीहरूले गैर पदाधिकारीले गरेको साधारण सभा मान्य नहुने बताएका छन्। स्किम नम्बर 9 का प्रमुख शिवप्रसाद गौतमले पदावधि सकिसकेका समितिले तोकेको निर्वाचन तथा साधारण सभा अवैधानिक हुने बताउनुभयो। उहाँले संस्था संस्थाका अध्यक्ष सहित सबै पदाधिकारी निवर्तमान भइसकेको भन्दै उनीहरूले गरेको हरेक क्रियाकलाप गैर कानून हुने भएकाले आफूहरूले साधारण सभा बहिष्कार गरेको बताउनुभयो। उहाँले पदावधि सकिसकेका मूल समितिले गरेको साधारण सभा धाँधली र स्वतन्त्र नहुने भएकाले निष्पक्ष निर्वाचन गराउनु पर्ने माग समेत गर्नु भएको छ। यसअघि पनि असन्तुष्ट पक्षले स्वतन्त्र निर्वाचन र निर्वाचन कमिटी गठन गर्न भन्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतमा ज्ञापन पत्र बुझाएका छन्। जलस्रोत समितिको अध्यक्ष समेत रहने प्रमुख जिल्ला अधिकारी रहने भएकाले स्वतन्त्र निर्वाचन गराइदिनका लागि प्रमुख जिल्ला अधिकारीलाई आग्रह समेत गरिएको छ। यसको जानकारी यसअघि मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्रनगर नगरपालिका, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र खानेपानी सिंचाइ तथा ऊर्जा विकास कार्यालयलाई पनि गराइएको छ। यसअघि संस्थामा प्रक्रिया पूरा नगरी विज्ञापन गरिएको भन्दै उच्च अदालत सुर्खेतमा रिट निवेदन दर्ता भएको छ। अदालतमा अहिले पनि मुद्दा विचाराधीन अवस्थामा रहेको छ। संस्थाले पाँचौं तहका करारमा रहेका इन्जिनियरलाई दुई तह बहुवा गर्दै स्थायी बनाउनका लागि ज्ञापन गरेको थियो। मुद्दामा अहिले विचाराधीन अवस्थामा रहेको बेला संस्थाको विधान विपरीत कर्मचारी नियुक्ति र कार्यालय प्रमुखलाई घटुवा गर्ने काम गरेको भन्दै असन्तुष्ट जनाइएको छ भने अहिले अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेको छ। यता संस्थाका अध्यक्ष कुलमणि देवकोटाले भने वर्तमान कार्य समितिको समय अवधि सकिएकाले अर्को निर्वाचन गराउनका लागि नै साधारण सभा गरिएको बताउनु भएको छ। हामीसँग छिमेक सरिफेरसँगै अन्य खबरहरू बाँकी नै छन्। अहिलेलाई भने विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णाली प्रदेश सभाको वर्षीय अधिवेशन सकियो, छवटा विधेयक पारित, सरकारको कामप्रति सत्तापक्षकै सांसद रुष्ट, वीरेन्द्रनगरमा सामूहिक रूपमा गाईगोरु मारेको मुद्दामा आरोपित मध्ये दुईजना साधारण र 14 जना धरोटीमा छुटे, मुद्दा 6 महिनासम्म लम्बिने संकेत लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर, दैलेखमा जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। दैलेखको डुङ्गेश्वर गाउँपालिकाको लाकुरीमा जीप दुर्घटना भएको जनाएको छ। गैराति जीप दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको प्रहरीले बताएको छ। दुर्घटनामा 71 वर्षका चन्द्रकली ओली र 9 वर्षका बालक दमन ओलीको मृत्यु भएको प्रहरीले बताएको छ। दुर्घटनामा अन्य 2 जना घाइते भएका छन्।
उता सल्यानमा पनि तरकारी बोकेको जीप दुर्घटना हुँदा 1 जनाको ज्यान गएको छ भने 7 जना घाइते भएका छन्। दुर्घटनामा कपुरकोट गाउँपालिका 4 किमी चौरका कर्मी पुनको ज्यान गएको हो। उहाँको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। कपुरकोट गाउँपालिका 5 किमी चौरबाट कपुरकोट हिँडेको लु एक ज 4153 नम्बरको जीप दुर्घटनामा परेको हो।
प्रदेश नम्बर 5 मा पर्यटकको संख्यामा वृद्धि भएको छ। लुम्बिनीलाई केन्द्रमा राखेर संघ र प्रदेश सरकारले विभिन्न पर्यटकीय योजनाहरू कार्यान्वयन गरेसँगै पर्यटकको संख्यामा वृद्धि भएको जनाएको छ। प्रदेश सरकारले आयोजना गरेको लुम्बिनी भ्रमण वर्ष 2006 सँगै नेपाल भ्रमण वर्ष 2020 तयारीका लागि विभिन्न गतिविधिहरू सञ्चालन भइरहेका छन्।
महान पर्व बडा दशैं, तिहार तथा छठ लगायतलाई लक्षित गरेर जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले ट्राफिक व्यवस्थापन विशेष योजना सार्वजनिक गरेको छ। ट्राफिक प्रहरीका अनुसार दशैंलाई लक्षित गरेर बाँकेका 6 स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरिने जनाइएको छ। नेपाल भारत सीमा क्षेत्र जमुनाहा, नेपालगंज बस पार्क र कोलपुर बस पार्कमा स्थायी रूपमा यात्रु सहायता केन्द्र रहने निरीक्षक पविन्द्र बमले बताउनु भयो। यस्तै चपरगौड़ी, पुष्पलाल चोक र कोलपुर चौराहामा अस्थायी रूपमा यात्रु सहायता कक्ष सञ्चालन गरिने उहाँको भनाइ छ।
कर्णाली प्रदेशका कृषि प्राविधिकहरूले कर्णालीमा सञ्चालन हुने कृषिका कार्यक्रमहरू एकरूपतामा सञ्चालन गर्न माग गरेका छन्। कर्णालीको प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आयोजना गरेको प्रदेशभित्र रहेका प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत पकेट तथा ब्लक सम्बन्धी अभिमुखीकरण गोष्ठीमा सहभागीहरूले एकरूपता ल्याउन माग गरेका छन्। उनीहरूले सबैको लक्ष्य भनेकै नै कृषि विकास गर्ने भएकाले एकद्वार प्रणाली अप्नाउनु पर्ने सुझाव दिएका छन्। छलफलमा भाग लिँदै कृषि आधुनिकरण परियोजना इकाइ कार्यालय सुर्खेतका प्रमुख विजय कुमार गिरीले कृषिका कार्यक्रमलाई एकरूपता दिन बजारीकरणका लागि उत्पादन क्षेत्रको विस्तार गर्ने र त्यसका लागि पर्याप्त मात्रामा जनशक्तिको व्यवस्था मिलाउन माग गर्नु भएको छ। यसै गरी कृषि विकास कार्यालय जुम्लाका प्रमुख बाला कुमार देवकोटाले जोन र सुपर जोनसँगै कृषि विकास कार्यालयका कार्यक्रमलाई एकरूपता दिन माग गर्नु भएको छ। यसै गरी प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना इकाई कार्यालय सल्यानका प्रमुख घनश्याम चौधरीले बजेट अनुसारको जनशक्ति व्यवस्था हुन नसक्दा काम गर्न समस्या भएको बताउनु भएको छ। कृषि तथा पशुपति विकास मन्त्रालयका सहसचिव तेज बहादुर सुवेदीले गरिब तथा निमुखा कृषकहरूका लागि सेवा प्रवाहमा सहजता ल्याउने गरी काम गर्न समेत उहाँले आग्रह गर्नु भएको छ। कार्यक्रममा कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले स्थानीय आवश्यकता अनुसार जोन र सुपर जोनको विस्तार गर्नुपर्ने औल्याउनु भएको छ। उहाँले प्रदेश सरकारले अहिले कृषि क्षेत्रका लागि बजेटसँगै अन्य विविध कार्यक्रमहरू गरिरहेको भन्दै कृषकका लागि महत्वपूर्ण कामका लागि अर्ग्यानिक कृषि बनाउनका लागि आफूले पहल गरिरहेको बताउनु भएको छ। सरकारले किसानलाई दिने अनुदानमा वृद्धि गर्ने भन्दै उहाँले उत्पादनमा पनि जोड दिने उल्लेख गर्नुभयो। हामीसँग खेल खबरसँगै अन्य खबरहरू बाँकी नै छन्। अहिलेलाई भनियो अर्को विश्राम।
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले छिमेक शरीफहरूसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। कालीकोटको पतला गाउँपालिकाले एक महिला द्वन्द पीड़ित विपन्न परिवार र वृद्ध वृद्धहरूलाई दशैं मनाउनका लागि उपहार वितरण गरेको छ। गाउँपालिकाले उनीहरूलाई उपहार स्वरूप पछ्यौरा ढाका टोपी तेल चिनी चामल लगायतका सामग्री वितरण गरेको गाउँपालिकाले जनाएको छ।
कर्तव्यज्ञान मुद्दामा फरार रहेका एक अभियुक्तलाई दैलेख प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दैलेख नारायण नगरपालिका छका पदम प्याकुरेल रहेको प्रहरीले जनाएको छ। 64 सालमा नारायण नगरपालिका एकमा रहेको केसी मेडिकलमा काम गर्ने क्रममा साबिकको कालिका गाविस एकका पुनम ढेङ्गा मगरको गर्भपतन गराउँदा मृत्यु भएपछि कर्तव्यज्ञान मुद्दामा उहाँलाई आरोप लागेको हो। जिल्ला अदालत दैलेखले सुनाएको 5 महिनाको कैद भुक्तान गरेर छुटेका उहाँलाई फेरि पुनरावेदन अदालत सुर्खेतले जन्म कैदको फैसला गरेपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
नेपालगंजको जमुना नाकाबाट यस वर्ष खसी बोकाको आयात शून्य रहेको पशु क्वारेन्टाइन कार्यालयले जनाएको छ। पशु क्वारेन्टाइन प्रक्रिया झन्झटिलो भएका कारण आयात शून्य रहेको कार्यालयले बताएको छ। गत आर्थिक वर्षमा 69,338 खसी बोका आयात भएकोमा गत फागुनदेखि क्वारेन्टाइन प्रक्रिया कडाई गरिएपछि यस वर्ष आयातमा शून्य भएको छ। आयात रोकिएपछि अवैध पैठारी समेत बढेको छ। गत वर्ष 229 खसी बोका र 2 राँगा लिलाम गरिएकोमा यस वर्षको अहिलेसम्म 284 अवैध खसी बोका लिलाम गरिएको कार्यालयले बताएको छ।
भरि खबरमा अब लागौं खेल खबरतिर। नेपाली क्रिकेट टोलीले त्रिकोणात्मक क्रिकेट श्रृंखलाको आफ्नो दोस्रो खेलमा आज घरेलु टोली सिङ्गापुरसँग खेल्ने भएको छ। खेल नेपाली समयअनुसार साँझ 5:45 शुरू हुने बताइएको छ। नेपालले आफ्नो पहिलो खेलमा टेस्ट राष्ट्र मान्यता प्राप्त जिम्बाब्वेसँग 5 विकेटको पराजय भोगेको छ। सिङ्गापुरमै हिजो भएको पहिलो खेलमा नेपालले जिम्बाब्वेसँग 5 विकेटले पराजित भएको हो। नेपालले दिएको 133 रनको लक्ष्य जिम्बाब्वेले 11 बल बाँकी छँदा 5 विकेट गुमाएर पूरा गरेको हो। पहिला ब्याटिङ गरेको नेपालले 6 विकेट गुमाएर 132 रनको सामान्य योगफल बनाएको थियो। नेपाली टोलीमा यसपालि नियमित उपकप्तान ज्ञानेन्द्र मल्लका साथै वसन्त रेग्मी र शरद भेषवाकर पर्नु भएको छैन भने कुशल मल्ल र इशान पाण्डेले पहिलो पल्ट राष्ट्रिय टोलीमा ठाउँ बनाउनु भएको छ। नेपालले फेरि 14 गते जिम्बाब्वे र 15 गते सिङ्गापुरसँग खेल्नेछ। 3 टोली सहभागी प्रतियोगिताको शीर्ष 2 टोलीले आउँदो 16 गते
खेल क्रियाहरूको प्रसंगमा नेपाल क्रिकेट संज्ञानको नयाँ नेतृत्वको लागि आज मतदान हुँदैछ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले नेपाल क्रिकेट संघलाई प्रतिबन्ध लगाएपछि हुन लागेको यो साधारण सभालाई निकै चासोका साथ हेरिएको छ। साधारण सभाले नयाँ नेतृत्व चयन गरेपछि क्यानमाथिको निलम्बन फुकुवा हुने विश्वास गरिएको छ। नयाँ नेतृत्वका लागि विनयराज पाण्डे र चतुरबहादुर चन्दको प्यानल सहित दुवै चुनावी मैदानमा होमिएका छन्। 17 सदस्यीय नयाँ कार्य समिति चयन गर्नका लागि 59 जनाले मतदान गर्न पाउनेछन्। 4 वर्ष कार्यकालको लागि चयनका हुन लागेको निर्वाचनमा सदस्य जिल्लाबाट 1-1 प्रतिनिधि गरेर 39 र प्रदेशका 20 जनाले भोट हाल्न पाउनेछन्। कार्य समितिमा 1 महिला अनिवार्य हुने व्यवस्था भएपछि सुदूरपश्चिम प्रदेशका प्रतिनिधि जयन्ती भट्ट निर्विरोध निर्वाचित हुने सम्भावना रहेको छ।
काठमाडौँमा जारी 18 वर्ष मुनिको साफ फुटबल प्रतियोगितामा बङ्गलादेश फाइनलमा प्रवेश गरेको छ। सशस्त्र प्रहरीको हलचोक मैदानमा हिजो भएको पहिलो सेमी फाइनलमा बङ्गलादेशले भूटानलाई 4-0 गोल अन्तरले पराजित गर्दै फाइनलमा ठाउँ पक्का गरेको हो। भूटान विरूद्ध पहिलो हाफमा 3 गोल गरेको बङ्गलादेशले दोस्रो हाफमा थप 1 गोल थपेको हो। भूटान समूह ए को विजेता र बन्दै सेमी फाइनल पुग्दा बंगलादेश समूह बी को उप विजेताका रूपमा सेमी फाइनल पुगेको हो। अब बंगलादेशले उपाधिका लागि आज हुने भारत र मालदिव्स बीचको दोस्रो सेमी फाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। खेल खबर सँगैलाई बिहानको भेरी खबर सकियो। बिदा हुन गएलसम्मका मुख्य खबर फेरि एकपटक।
कर्णाली प्रदेशसभाको वर्षीय अधिवेशन सकियो। 6 विधेयक पारित। प्रदेशसभाको कामप्रति सत्ता पक्षकै सांसद दुरुष्ट।
वीरेन्द्रनगरमा सामूहिक रूपमा गाई गोरु मारेको मुद्दाका आरोपी मध्ये 2 साधारण र 14 दहोटीमा छुटे। मुद्दा 6 महिनासम्म लम्बिने संकेत।
दैलेखमा जीप दुर्घटना हुँदा 2 ज्यान गयो। तरकारी बोकेको जीप दुर्घटना हुँदा सल्यानमा 1 मृत्यु।
र त्रिकोणात्मक क्रिकेटमा नेपाल आज सिङ्गापुरसँग खेल्ने। पहिलो खेलमा टेस्ट राष्ट्र जिम्बाब्वेसँग 5 पराजित। हवस् तरीलाई बिहानको भेरी खबर सकियो। अहिले 8 भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै मधुबन विशी र केशव ढकाल बिदा हुन्छौ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
रेडियो भेरी।